अब मोशा चाहिँ आजभन्दा 3500 वर्ष अगाडिको मान्छे थियो, त्यो याद गर्नुहोस्। 3500 वर्ष अगाडि मोशा भन्ने मान्छे जिउँदो थिए। मोशा एक यहुदी थिए, यहुदी इजरायल। अनि मोशालाई परमेश्वरले यो व्यवस्था लिखित रूपमा राख्नलाई आज्ञा दिनुभयो। खालि मुखले सुनाउन, कानले सुन्न अनि फेरि अर्कालाई सुनाउनु होइन, तर लिखित रूपमा राख्नलाई आज्ञा दिनुभयो। अनि त्यो लिखित रूप बाइबलमा छ। अनि मोशाले यो आज्ञा परमेश्वरबाट पाइकन इजरायलीहरूलाई दिए। बुझ्दै हुनुहुन्छ है, बाइबल कसरी आयो। मोशा जस्तै लगभग 40 व्यक्तिद्वारा परमेश्वरले उनीहरूलाई लेख्न लगाउनु भयो। उनीहरूले लेखे, उनीहरूले हस्तान्तरण गरे, यसरी बाइबल आएको हो। 1600 वर्ष लाग्यो यो पुरै लेख्नको लागि। सबभन्दा पहिलो खण्डहरू लेख्ने चाहिँ मोशा हो। अब मोशाले यी आज्ञाहरू अथवा व्यवस्था चाहिँ यहुदीहरूलाई दिनुभयो, याद गर्नुहोस्। फेरि जो चाहिँ इजरायलका सन्तानहरू हुन्। इजरायल भनेको चाहिँ याकुबको अर्को नाम हो, अथवा भन्नुहोस् याकुबको हो। याकुब चाहिँ अब्राहमको नाति हो। अब यो अध्ययन हामीले गर्दै गर्दै आएका छौँ है। अनि त्यसैले अब्राहम, इसहाक, याकुबका सन्तानलाई चाहिँ इजरायलीहरू भनिन्छ। अनि परमेश्वरको व्यवस्था चाहिँ त्यसैले इजरायलमा आयो यसरी पहिला। हुन त परमेश्वरले यो व्यवस्था चाहिँ यसरी लिखित रूपमा दिनुभन्दा पहिले नै मान्छेको विवेकमा पनि लेखिदिनु भएको थियो। तपाईँसँग विवेक छैन, तपाईँलाई थाहा छ यो बाइबलको दशाज्ञा नसुन्दाखेरि पनि तपाईँलाई के थाहा थियो, चोर्नु त पाप हो, झुट बोल्नु त पाप हो, व्यभिचार पाप हो, बुवामाले भनेको नमान्नु पाप हो, लोभ गर्नु पाप हो है। यो आज्ञाहरू तपाईँलाई पहिलेदेखि कसरी थाहा भएको, मलाई कसरी पहिलेदेखि थाहा भएको भने परमेश्वरले आफ्नो व्यवस्था चाहिँ पहिला चाहिँ हाम्रो विवेकहरूमा लेखिदिनु भयो। हाम्रो पहिलो बुवा आमा आदम हौवादेखि नै हामीले पाउँदै आएका छौँ। तर परमेश्वरले के चाहनुभयो भने त्यो चाहिँ लिखित रूपमा नै राखिएको चाहनुभयो। किन? किनभने मान्छे चाहिँ आफ्नो विवेक अनुसार जिउँदैन। मान्छेले आफ्नै विवेकले उसलाई यो गर्नु हुँदैन भन्दा भन्दै पनि उसले गर्छ। सम्झनुहोस् त तपाईँ आफै, हाम्रो बिचमा कतिजना साना नानीहरू छन्। अनि म आफै सम्झँदैछु, जब म सानो उमेरको थिएँ, साना भाइ बहिनीहरू, कहिले तिमीहरूले कुनै कुरा चोरेको छ? अनि त्यो चिज चोर्दाखेरि कसैले देखा छैन है, त्यहाँ बुवा पनि छैन, आमा पनि छैन, सर पनि छैन, मिस पनि छैन, तर त्यो लिँदाखेरि तिम्रो मन ढुकढुक भएन है, सोच्नुहोस् डर लागेन? डर लाग्छ। किन हाम्रो भित्र विवेक राखिदिनु भएको छ परमेश्वरले, तै पनि हाम्रो विवेकको विरुद्धमा हामीले चाहिँ पाप गरिरहन्छ। अनि जसको कारण के हुन्छ भने त्यो विवेकले चाहिँ बिस्तारै ठिक काम गर्न छाड्छ। जति त्यसको विरुद्धमा हामीले हिर्काउन थाल्यौँ त्यति त्यो विवेकले चाहिँ राम्ररी काम गर्न छाड्छ। यहाँसम्म कि बाइबलमा यस्तो लेखेको छ, मान्छेको विवेक चाहिँ तातो फलामले डामेको जस्तो पनि हुन सक्छ। के भनेको यो तातो फलामले डामेको? तातो फलामले कुनै तपाईँको छालाको यहाँ डाम्यो भने पछि तपाईँको त्यो छालाले चाहिँ छाम्न सक्दैन, त्यो मरिसके हुन्छ। मान्छेले आफ्नो विवेक पनि त्यसरी मार्न सक्छ। अनि यति कठोर हुन सक्छ मान्छे कि उसले चाहिँ मान्छेलाई काट्नु मार्नु केही न केही, जबकि ऊ सानो बालक हुँदाखेरि चाहिँ ऊ सानो एउटा 5 रुपियाँ चोर्नु पनि डराउँथ्यो, तर पछि उसलाई मान्छे मारेर 5 लाख चोर्न पनि केही गाह्रो लाग्दैन, ठुलो लाग्दैन। त्यसैले परमेश्वरले अब हाम्रो विवेकमा लिखित त्यो 10 आज्ञा अर्थात् उहाँको व्यवस्थामा हामीलाई नछोडिकन उहाँले चाहिँ लिखित रूपमा दिइदिनु भयो। तपाईँ बुझ्नुहुन्छ त्यो है, हाम्रो स्कुलहरूमा कति नियमहरू लिखित रूपमा हुन्छ, जसको अथवा हाम्रो देशमा लिखित कानुन छ, त्यो लिखित भएकोले चाहिँ अब हामी उम्कन सक्दैनौँ। बुझ्दै हुनुहुन्छ, उम्कन सक्दैनौँ अब, किनभने त्यहाँ कानुनको दफा नम्बर यो, उपधारा यो, यो भनेको छ भनेर हामीलाई चाहिँ प्रहरीले अथवा कानुनले समात्छ। अब यो बुझ्दै जाउँ है, याद गर्नुहोस् परमेश्वरको व्यवस्था चाहिँ पवित्र छ, पवित्र। यो दश आज्ञा अर्थात् परमेश्वरको व्यवस्थाले चाहिँ परमेश्वर को हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीलाई दर्शाइरहेको छ, त्यो व्यवस्थाले नै देखाइरहेको छ। परमेश्वर झुठ बोल्नुहुन्न भनेर देखाइरहेको छ, परमेश्वरले चोर्नुहुन्न, हत्या गर्नुहुन्न, त्यो विचार गर्नुहुन्न, लोभ गर्नुहुन्न, म त्यस्तो छु। परमेश्वरले चाहिँ भन्नुहुन्छ हामी मानिसलाई, तिमीहरूलाई म 10 शब्द दिन्छु म कस्तो छु भनेर बुझ्नलाई, 10 मात्रै, थुप्रै भन्न सक्नुहुन्थ्यो उहाँले आफ्नो बारेमा, तर 10 यति भए पनि तिमीहरूले बुझ्न सक्छ कि म चाहिँ पापलाई घृणा गर्ने परमेश्वर हुँ। जस्तो कि उहाँ पाप, परमेश्वर पाप रहित हुनुहुन्छ। यसको अन्त जस्तो कि यहाँ सेतो कागज रहेछ तर त्यति सेतो छैन, यहाँ अलिकति दाग लागेको छ, अलिकति धुलो पनि लागेको छ, तर कल्पना गर्नु एउटा यस्तो सेतो त्यहाँ एउटै दाग पनि छैन, परमेश्वर पाप रहित हुनुहुन्छ, एउटै पाप उहाँमा छैन। जब हामी परमेश्वरको व्यवस्थालाई हेर्दछौँ है, यहाँ प्रस्थान 20 म पढिदिन्छु एक्चुली फेरि, प्रस्थान 20 जब यसलाई हेर्दछौँ पढ्दछौँ तब हामीलाई यसले के बताइरहेको छ भने परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वर असल हुनुहुन्छ। म सरस्वती पढिदिन्छु प्रस्थान 20:2 हेर्नुहोस्। परम प्रभु तिम्रा परमेश्वर म नै हुँ, मैले तिमीलाई मिश्र देशबाट दासत्वको घरबाट निकालेर ल्याएँ, मेरो सामु तिम्रा अरू कुनै ईश्वरहरू हुनु हुँदैन। सृष्टिकर्ता परमेश्वर बाहेक अरू कुनै चीजलाई व्यक्तिलाई हामीले ईश्वर मान्नु हुँदैन। दोस्रो आज्ञा 4 छ, तिमीले आफ्ना निम्ति कुनै खोपेको मूर्ति नबनाउनु, अथवा माथि आकाशमा भएको, तल पृथ्वीमा भएको, वा पृथ्वी मनि पानी भित्र भएको कुनै थोकको प्रतिमूर्ति नबनाउनु, तिमीले तिनीहरूलाई दण्डवत नगर्नु र तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिम्रा परमेश्वर जलन राख्ने ईश्वर हुँ, मलाई घृणा गर्नेहरूका सन्तानहरूलाई तिनीहरूका पुर्खाहरूको अधर्मका निम्ति म 3rd र 4th पुस्तासम्म दण्ड दिन्छु, तर मलाई प्रेम गर्नेहरू र मेरा आज्ञाहरू पालन गर्नेहरूका 1000 पुस्तासम्मलाई म करुणा देखाउँछु। दुईटा आज्ञासम्म मात्र पढेछ मैलेसम्म, अनि यतिबाट के बुझ्छ भने यहाँ परमेश्वरले भन्नुहुन्छ मेरो आज्ञा नमान्नु भनेको चाहिँ मलाई घृणा गरेको हो, अनि मेरो आज्ञा मान्नु भनेको चाहिँ मलाई प्रेम गर्न हो। त्यसपछि 7 तेस्रो आज्ञा, तिमीले परमप्रभु आफ्ना परमेश्वरको नाम व्यर्थमा नलिनु, किनकि जसले उहाँको नाम व्यर्थमा लिन्छ त्यसलाई परमप्रभुले निर्दोष ठहराउनुहुने छैन। यसबाट के बुझ्छौँ, आज्ञा उल्लङ्घन जब हुन्छ नि हामी दोषी हुँदो रहेछ, निर्दोष होइन दोषी भन्ने शब्द यहाँ छ। पाप भनेको के हो, परमेश्वरको आज्ञा तोड्नु नै पाप, त्यही हो पापको परिभाषा। एकैछिन छ नि, तपाईँ औँलाई यहीँ राख्नुहोस् है, किनभने यहाँ फर्केर आइहाल्छौँ, तर पहिलो यूहन्ना 3 पठाउनुहोस् त, यो त बाइबलको पछाडिपट्टि हो अब, पहिलो यूहन्ना 3, पाप भनेको के हो भन्ने प्रश्न तपाईँ बुझ्न चाहनुहुन्छ, त्यसको जवाफ भन्ने चाहिँ यहाँ स्पष्ट परिभाषा दिएको छ, पहिलो यूहन्ना 3:4 पहिलो यूहन्ना 3:4 म पढ्नेछु, हरेक जसले पाप गर्दछ त्यसले व्यवस्था पनि भङ्ग गर्दछ, किनकि व्यवस्था भङ्ग गर्नु नै पाप हो। व्यवस्था भङ्ग गर्नु नै के हो, पाप हो। के भङ्ग गर्नु नै पाप हो, व्यवस्था। अनि व्यवस्था भने के हो, छोटकरीमा दशाज्ञा, ल फर्केर जाउँ दशाज्ञामा, बुझ्नुहुन्छ है, पाप के हो, दशाज्ञा भङ्ग गर्नु पाप हो, व्यवस्था भङ्ग गर्नु पाप हो। अनि दशाज्ञा पढ्दैछौँ, अब 3 पढ्यौँ, अब 4th 8 छ, प्रस्थान 20:8 उहाँले यस्तो आज्ञा पनि दिनुभयो, विश्राम दिन भनेको चाहिँ हप्ताको 7 शनिबार, पवित्र मान्नलाई यसको सम्झना राख्न नौपद छ दिन तिमीले परिश्रम गर्नु र आफ्ना सबै काम गर्नु तर सातौं दिन चाहिँ परमप्रभु तिम्रा परमेश्वरको विश्राम दिन हो यसमा तिमीले कुनै काम नगर्नु न तिमीले न तिम्रा छोराले न तिम्री छोरीले न तिम्रो कमाराले न तिम्रो तिम्री कमारीले त्यो बेलामा कमाराहरू हुन्थे मान्छेहरूको न तिम्रा गाई बस्तुले न तिम्रा मूल ढोकाहरूभित्र बस्ने तिम्रो परदेशीले किन एघार पद किनकि छ दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोकहरू बनाउनु भयो र सातौं दिनमा विश्राम लिनुभयो यसै कारण परमप्रभुले विश्राम दिनलाई आशिष दिनुभयो र यसलाई पवित्र तुल्याउनु भयो चारवटा आज्ञामा अब पाँचौं आज्ञा बाह्र पदमा आफ्ना बाबु र आफ्नी आमालाई आदर गर र जुन देश परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुहुन्छ त्यस देशमा तिम्रो आयु लामो होस् यसमा के पनि बुझ्छ भने परमेश्वर चाहिँ हाम्रो भलाइ गर्न चाहनुहुन्छ अनि हाम्रो भलाइको लागि उहाँले यो आज्ञाहरू दिनुभएको छ है अब तेह्र पद तिमीले हत्या नगर्न बाइबलमा हत्या भनेको चाहिँ एउटा मान्छेलाई मार्ने कामलाई हत्या भनिन्छ चौध पद तिमीले व्यभिचार नगर्नु पन्ध्र पद तिमीले चोरी नगर्नु यो चाहिँ भयो आठौं आज्ञा अब नौं आज्ञा सोह्र पद तिमीले आफ्नो छिमेकीको विरोधमा झुटा गवाही नदिनु भनेको झुटो नबोल्नु भनेको सत्र पद तिमीले अब दशौं आज्ञा अन्तिम आज्ञा तिमीले आफ्नो छिमेकीको घरको लालच नगर्नु लोभ नगर्नु तिमीले आफ्नो छिमेकीको छिमेकीकी स्वास्नीको लालच नगर्नु न त उसको कमारा न उसकी कमारी न उसको गोरु न उसको गधा न त आफ्नो छिमेकीको कुनै थोकको लालच गर्नु हामीले पढ्यौं यो व्यवस्था जब हामीले पढ्दछौँ हामीलाई के देखाइरहेको छ भने परमेश्वर पवित्र हुनुहुन्छ जस्तै कि एउटा उदाहरण लिएर तपाईँ मानव एउटा अफिसको भवनमा जानुभयो अनि मानौ त्यो अफिसको भवनमा तपाईँ छिर्ने बित्तिकै भित्तामा यस्तो लेखिएको पाउनुभयो धुम्रपान निषेध छ भनेको चुरो नखा भनेको होइन अनि फेरि अर्कोपट्टि भित्तामा हेर्नुभयो त्यहाँ पनि लेखा छ धुम्रपान निषेध छ अनि अर्को कोठामा पस्नु छ त्यहाँ पनि धुम्रपान निषेध छ तपाईँ त भर्याङभरि पनि जहाँ पनि धुम्रपान निषेध रहेछ अब त्यसबाट के बुझ्नुहुन्छ ए यो अफिसको मालिकलाई धुम्रपान मन पर्दैन रहेछ त्यति त बुझ्नुहुन्छ नि होइन बुझ्नु त गाह्रो छैन अर्थात् यो पनि सोच्नुहुन्छ यो अफिसको मालिकले धुम्रपान गर्दैन जस्तो त्यस्तै परमेश्वरको दश आज्ञा जब पढ्छ हामीले के बुझ्छ ओहो परमेश्वरलाई यस्तो कुराहरू मन पर्दैन रहेछ अर्को कुरा परमेश्वरले यस्तो कामहरू गर्नुहुन्न रहेछ उहाँ पवित्र हुनुहुँदो रहेछ अब त्यसैले व्यवस्थाले चाहिँ व्यवस्था चाहिँ एउटा औँला जस्तो हो औँलाइरहेछ कता औँलाइरहेछ भने परमेश्वर यस्तो हुनुहुन्छ भनेर बताइरहेछ परमेश्वर पापलाई घृणा गर्नुहुन्छ त्यसैले उहाँ आफै चाहिँ शुद्ध र असल हुनुहुन्छ यहाँसम्म ठिक छ है अब अर्को कुरा परमेश्वर पवित्र भएको हुनाले परमेश्वरले पापलाई आँखा चिम्लेर व्यवस्था गर्न सक्नुहुन्न जस्तो कि त्यही धुम्रपान निषेध भनेको अफिस बिल्डिङमा जानुभयो तपाईँ तर तपाईँ चाहिँ ए धुम्रपान निषेध मलाई त धुम्रपान गर्नुपर्छ मलाई त नखाइ हुँदैन मेरो त खल्तीभरि होइन एक पाकेट छ यो त सिद्ध्याउनु पर्यो आज अनि तपाईँले त धुम्रपान निकाल्नु भयो अनि तपाईँले चाहिँ उडाउन थाल्नु भयो अनि धुवा चाहिँ बिस्तारै गर्दै गर्दै माथि बसको कोठासम्म पुगेछ हुन त त्योभन्दा अगाडि नै कहाँ कहाँ पुगिसकन्छ अब मलाई भन्नुहोस् है त्यो मालिकले चाहिँ चुप लाएर बस्छ होला कम्तीमा उसले भन्छ पढ्न जाने छैन है त्यति त भन्छ होला है अझ धुम्रपान निषेध त प्राय जस्तो कस्तो हुन्छ नि एउटा चुरोटको चित्र पनि बनाएको हुन्छ नि गोलो आकार त्यहाँ चाहिँ काटेको हुन्छ है यो नगर भनेर है त्यसैले एउटा मान्छेले त आफ्नो नियम पालन नगर्दा ऊ बेखुसी भएर त्यहाँ केही न केही गर्न खोज्छ भने के परमेश्वरले चाहिँ जति पवित्र हुनुहुन्छ एउटै दाग नभएको त्यो सेतो पान्ना जस्तो सम्झनुहोस् के उहाँले चाहिँ उहाँको व्यवस्थालाई हामीले भङ्ग गर्दा उहाँ चाहिँ चुप्लाएर बस्नुहुन्छ होला र उहाँले पापलाई न्याय गर्नै पर्छ. यसको मतलब उहाँले कारवाही गर्नै पर्छ. व्यवस्था भङ्ग गरेकोमा त्यहाँ दण्ड छ, जरिवाना छ भने त्यहाँ दण्ड छ. त्यहाँ परमेश्वरको व्यवस्था भङ्ग गर्नु चाहिँ एकदम गम्भीर कुरा हो. एउटा अफिस भवनको एउटा नियम भङ्ग गर्नु गम्भीर कुरा हो भने सारा सृष्टिको मालिक तपाईँ र मलाई रच्नु हुने, तपाईँलाई कसले दियो यो हातहरू, तपाईँलाई कसले दियो शरीर, यो फेर्नलाई हावा फोक्सो है कसले दियो? परमेश्वर सृष्टिकर्ताकै व्यवस्था भङ्ग गर्नु भनेको चाहिँ सानो कुरा होइन. प्रियहरू, परमेश्वरको व्यवस्थामा भएको कुरा कुनै पनि कुराको विपरीत हामीले गर्यो भने अथवा परमेश्वरको व्यवस्थामा भनेको कुरा हामीले मानेनौँ भने परमेश्वरले त्यहाँ दण्ड दिनै पर्छ. किनभने त्यो मान्छे चाहिँ दोषी छ परमेश्वरको सामु. अब त्यहाँसम्म हामीले हेऱ्यौँ. अब फर्केर जाउँ. यहुदीहरूलाई जब यो व्यवस्था दियो नि, हाम्रो अध्ययन झन्डै एक वर्ष अगाडि गरेको थियौँ याद गर्न चाहिँ, उनीहरूले के उनीहरू चाहिँ यो व्यवस्थाले बाँधिएका थिए है, डोरीले बाँधे जस्तै उनीहरू यो व्यवस्था पालन गर्न उनीहरू चाहिँ बन्धनमा थिए. किन? किनभने उनीहरूले के भनेको थिए, हामीले गर्छौँ परमेश्वर हामीलाई बताइदिनुहोस् के गर्नुपर्ने हो, तपाईँको नियम भनिदिनुहोस् हामी गरिहाल्छौँ नि, यो मोसालाई बताइदिनुहोस् मोसाले हामीलाई बताउँछ इत्यादि, होइन? त्यो अध्ययन गरेका थियौँ. अनि उनीहरू र परमेश्वरको बीचमा एउटा विशेष करार स्थापित भएको थियो. अनि त्यसैले त हो नि उनीहरूद्वारा यो बाइबल आएको. अनि यो करारको कारणले उनीहरू बन्धनमा थियो, उनीहरूले पालन गर्नै पर्थ्यो. अनि पालन नगरेकोमा त्यहाँ चाहिँ दण्ड हुन्थ्यो. अनि तपाईँले पढ्नुहोस् व्यवस्थाभरि त्यहाँ चाहिँ उल्लेख गरिएको छ यसको बारेमा. अनि अब सबै त्यसको विषयमा हाँगाबिङ्गामा अहिले जाँदिन, तर म एउटा दिशातिर गइरहेछु त्यसैले अलिक छिटो म अगाडि बढ्छु है. अब प्रश्न उठ्छ, त्यसो भए के ती यहुदीहरू जसले हामी पालन गर्छौँ तपाईँको नियमहरू हामीलाई भनिदिनुहोस् हामी भनी गरिहाल्छौँ नि भन्नेहरूले के परमेश्वरको व्यवस्था पालन गरे त है? यहुदीहरूबाट नै होइन दिएको यो बाइबल है, जो कोहीले पनि पढ्यो भने के देख्छौँ, यहुदीहरू पूर्ण रूपमा विफल भए है. त्यसैले छ नि उनीहरू दोषी छन्, अनि यसबाट पनि एउटा प्रमाण हो यो बाइबल परमेश्वरको वचन हो भने. किनभने यहुदीहरूले आफ्नै दोष पान्नै पछि यहाँ प्रकट गरेको छ. मान्छेले चाहेर लेखेको किताब होइन. तपाईँले आफ्नै विषयमा लेख्नुभएको भए सबै संसारलाई छपाउनु परेको भए तपाईँको सबै दोष लेख्नुहुन्छ क्या? लेख्नु तपाईँले चाहिँ आफ्नो राम्रो राम्रो पक्षहरू लेख्नुहुन्छ. अनि सानदेखि मेरो कमजोरी पनि थिए तर इत्यादि यो कारणले मेरो बचपनमा यस्तो भएको कारण होइन मलाई राम्रो हुर्काइ भएन पढाइ भएन त्यस्तै भन्नुहुन्थ्यो होला. तर यहुदीहरूको चाहिँ खुल्लस्त अधर्म पाप परमेश्वरप्रतिको उनीहरूको अनाट्यकारिता यहाँ लेखिएको कारण र उनीहरूबाटै यो बाइबल आएको कारण मलाई के थाहा हुन्छ भने होइन यो यहुदीहरूको आफ्नै बुद्धिले लेखेको किताब होइन. यो त जसरी यहाँ लेखिएको छ हजारौँ पटक परम प्रभुले नै दिनुभएको पुस्तक हो यो बाइबल. अब यहुदीहरूले परमेश्वरको वचन पालन गर्ने व्यवस्था पालन गर्न सकेन, त्यहाँसम्म ठिक छ. अब तपाईँ भन्दा हामी त यहुदी होइन, ठिक हो हामी यहुदी होइन, तर हेर्नुहोस् है हामी मध्ये कसैले पनि यो व्यवस्था पालन गरेका छैनौँ. हाम्रो विवेकमै भएको व्यवस्था हामीले पालन गरेका छैनौँ. अब लिखित रूपमा नै है हामीलाई भनिँदैछ कि हामीले व्यवस्था पालन गरेका छैनौँ. एकजना पनि छैन यो संसारमा बाइबलले भन्छ कि यो परमेश्वरको आज्ञा पूर्ण रूपमा सिद्ध रूपमा पालन गर्ने एउटै पनि छैन. किन? किनकि मान्छे पापी छ. हामी जन्मिँदाखेरि नै हामी पापमा जन्मियौँ. अब तपाईँ अब कसैले भन्नुहोला त्यसो भए के काम लाग्यो त यो व्यवस्था होइन यो के काम लाग्यो त यो व्यवस्था यदि हामीले पालन गर्न नसक्ने रहेछ जन्मेदेखि पापी त्यसो भए किन हामीलाई चाहिँ अनि इजरायललाई व्यवस्था दिनु पर्ने हो? कुरा यहीँ आउँछ, बुझ्नु पर्ने कुरा नै यही हो है है. यदि मान्छेले यो दशाज्ञा पालन गर्न सक्दैन भने किन परमेश्वरले यो दशाज्ञा दिनुभयो? हो बुझ्नुपर्ने कुरा यही हो. कारण के किन यो दियो भने मान्छेले पालन मान्छेले परमेश्वरको आज्ञा पालन गर्न सक्दैन भनेर देखाउनलाई नै यो दश आज्ञा दियो प्रिय। यो राम्रोसँग बुझ्नुहोस् है, दश आज्ञा चाहिँ हामी पापी छौँ भनेर देखाउनलाई नै यो आज्ञाहरू दिएको हो। उद्देश्य नै यो थियो। ऐना जस्तो, ऐना किन राख्नु भएको छ तपाईँको कोठा अथवा घरमा? तपाईँको अनुहारमा केही कुरा मिल्या छैन कि भनेर हेर्नलाई नै हो। कपाल सायद मेरो अलिकति होइन बाङ्गो टिङ्गो छ कि भनेर हेर्नलाई नै हो। सायद यहाँ निधारमा फोहोर छ कि भनेर हेर्नलाई नै त्यो ऐना राखिएको होइन त। के त्यो ऐना चाहिँ तपाईँको मुख पुछ्नलाई हो र? होइन। त्यस्तै यो दश आज्ञा पनि हाम्रो पाप पखाल्नलाई होइन, तर हाम्रो पाप देखाउनलाई हो, ऐनाले जस्तै। त्यसैले पवित्र व्यवस्था यो उद्देश्यले दियो ताकि मान्छेहरूले जानन् उनीहरू पवित्र छैनन्। यो असल व्यवस्था यो उद्देश्यले दियो कि मानिसहरूले जानन् उनीहरू असल छैनन्। यो शुद्ध व्यवस्था दियो कि मानिसहरूले जानन् उनीहरू अशुद्ध छन् भनेर जान। तपाईँ भन्नुहोला यो किन आवश्यक पर्यो? हामी अशुद्ध छौँ भनेर जान्न, हामी असल छैनौँ, हामी पवित्र छैनौँ भनेर जान्न नै किन पर्यो त? किनकि मान्छे स्वभावले के सोच्छ भने म धर्मी छु, म शुद्ध छु, म राम्रो छु, म नराम्रो छैन, है म पापी छैन। गएर सोध्नुहोस् न, तपाईँ आज त्यो एउटा अनुसन्धान गर्न चाहनुहुन्छ भने एउटा कागज लेख्नुहोस् है, कलम लिनुहोस् अनि यो बाटो तपाईँ सुरु गर्नुहोस् होला यहीँदेखि तपाईँ शिखरकोटसम्म जाने जतिजना भेट्नुहुन्छ सोध्नुहोस् तपाईँ के पापी हुनुहुन्छ, अनि उसले पापी हु छु छैन जे भन्छ तपाईँले टिक मार्क लाउँदै जानुहोस्, अनि कतिजनाले भन्दो रहेछ म पापी छु भनेर तपाईँले गर्नु न है, अनि तपाईँले पाउनुहुन्छ मान्छेले त ठान्छ म पापी छैन, के पाप म दोषी छैन है, परमेश्वरको सामु म पापी छु भनेर मान्छेले जान्नै परेछ। परमेश्वरको सामु अपराधी दोषी हो भनेर उसले जान्नै परेछ। किन? अब यो यसको जवाब पनि बुझ्नुहोस्, किन मान्छेले यो जान्नु परेछ भने म पापी छु भन्ने जानेपछि मात्रै उसले के महसुस गर्छ भने मलाई परमेश्वरको खाँचो छ, मलाई परमेश्वर चाहिएको छ, मलाई परमेश्वरको सहायता चाहिएको छ भनेर तब मात्र उसले चाहिँ महसुस गर्छ। तबसम्म उसले महसुस गर्दैन, तबसम्म उसले चाहिँ के थाहा छ भने म स्वर्ग गइहाल्छ नि होइन। तपाईँले आजको पत्रिका भेटाउनु भयो भने कान्तिपुर अथवा कुनै एउटा दैनिक होइन अथवा अरू पत्रिका, अनि तपाईँले पछाडितिर पल्टाउनुहोस् अनि त्यहाँ चाहिँ समवेदना भन्ने खण्डहरू हुन्छ, मरेको मान्छेको फोटोहरू हुन्छ किन फुलमाला त्यहाँ लगाएको हुन्छ है, अनि त्यहाँ के भनेको हुन्छ सबैमा है, के लेखेको हुन्छ हाम्रो फलाना 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 मितिमा स्वर्गीय हुनुभयो, हाम्रो फलाना फलाना स्वर्गवास हुनुभयो, हाम्रो फलाना फलाना स्वर्गीय हुनु, सबै स्वर्ग गएर त्यो पत्रिकामा लेखिरहन्छ भनेपछि मान्छेले के सोचिरहेको छ मरे त स्वर्ग गइहाल्छ नि। अझ अर्को उदाहरण दिउँ न, ट्रकहरूको पछाडि अनेक कुरा लेखिहाल्छ कि म पढ्नु मलाई नि त राख पुगिहाल्छ त्यहाँ कि अनि एउटामा यस्तो लेखेको पनि भेट्यो बिस्तारै आउनुहोस् स्वर्गमा ठाउँ छैन भनेर लेखेर अब अलि हँसाउने कुरा, तर के सोचाइ छ भने उसको मान्छे मरेपछि मान्छे स्वर्ग गइहाल्छ, यति धेरै मान्छे मरिसक्यो कि यो ट्रकले खिचेर है सबै स्वर्ग गएको छ तर त्यहाँ खसाखस भइसक्यो अब ठाउँ छैन। अब त्यो सत्य त होइन, मान्छे मर्न छ स्वर्ग गइँदै, तर त्यस्तो सोचाइ छ किन? हो उनीहरूलाई चाहिँ यो व्यवस्थाले के भन्छ, उनीहरूले यो ऐनामा हेरेका छैनन्। आज प्रियहरू यो ऐनामा हेर्नुहोस् आफूलाई है, म आफैले पनि यो ऐना नहेरेसम्म म त राम्रै मान्छे हुने ठान्थे, तर जति यो ऐना हेऱ्यो त्यति आफू फोहोर देखिन्छ, जति यो हेऱ्यो त्यति आफू पापी देख्छु। तपाईँले पनि जति बाइबल पढ्नु भयो भने त्यति आफूलाई पापी देख्नुहुन्छ, अनि तपाईँ छक्क पढ्न थाल्नुहुन्छ कसरी म जस्तो एउटा घिनलाग्दो पापीलाई परमेश्वरले प्रेम गर्नुभयो, अचम्मको अनुग्रह तपाईँले तब भन्न थाल्नुहुन्छ। अनि तब तपाईँ यीशु ख्रीष्ट किन यहाँ संसारमा आउनै परेछ, क्रुसमा मर्नै परेछ तब बुझ्न थाल्नुहुन्छ। अब तपाईँ आफ्नै विषयमा सोच्नुहोस् अहिले है, के तपाईँ स्वर्गको लागि म ठिकै छु जस्तो लाग्छ तपाईँ है? तपाईँ सोच्दै हुनुहुन्छ होला मैले खास के नराम्रो गरेको छु र? यदि तपाईँको सोचाइ त्यस्तै छ भने चाहिँ तपाईँलाई नै खास छ बुझ्न कि तपाईँ एक दोषी पापी हुनुहुन्छ परमेश्वरको सामु, र अनन्त उहाँको नरक पुर्याउने दण्डमा पुग्न तपाईँ लायक हुनुहुन्छ। त्यो महसुस नगरेसम्म तपाईँले परमेश्वरको मुक्तिको सुसमाचारमा विश्वास गर्नु। अब त्यो त एकदम नराम्रो कुरा भन्नुभयो जस्तो लाग्छ, नरक जान्छ भन्ने मलाई है, त्यो त एकदम नराम्रो कुरा भन्नुभयो। होइन, त्यो सबभन्दा प्रेमिलो कुरा हो तपाईँलाई। परमेश्वर तपाईँ नरक गएको चाहनुहुन्न, परमेश्वरले त तपाईँलाई आफूसित स्वर्गमा राख्न चाहनुहुन्छ, अनि त्यहाँ पुर्याउने तपाईँ र म जस्तो पापीलाई त्यहाँ पुर्याउने उहाँको एउटा उपाय छ, जसलाई सुसमाचार अर्थात् खुसीको खबर भनिन्छ। यो चाहिँ यीशु ख्रीष्टको सुसमाचार हो। तर यदि तपाईँले आफू पापी छु जस्तो ठान्नुहुन्न भने तपाईँ यीशु ख्रीष्टका कहिले पनि आउनुहुन्न। यहाँ त आउनु होला चर्चमा, यहाँ केही होला कि भनेर आउनु, तर यीशु ख्रीष्टका चाहिँ तपाईँ कहिले आउनुहुन्न। आफ्नो पापबाट धोइन सित्तैमा मुक्ति पाउन तपाईँ कहिले आउनुहुन्न। त्यसैले तपाईँले यो जान्नै परेको छ है। कसरी एकजना मान्छेले महसुस गर्छ त म दोषी छु पापी छु भनेर? हो, यही अब जवाफ आउँछ, यो व्यवस्थाद्वारा। व्यवस्थामा चाहिँ पुरा शक्ति छ मुक्ति दिनलाई होइन, तर पापी छौ भनेर देखाउनलाई। यसले हामीलाई त्रसित बनाउँछ है, हामी दोषी छौँ भनेर देखाउन। अब एकचोटि याकुब दुई अध्यायमा पल्टाउनुहोस् त, हुनु त गएको हप्ता पनि हेरेको थियौँ, फेरि पनि हेर्न राम्रो हुन्छ। याकुब दुई अध्यायको दस पदमा पल्टाउनुहोस् त, याकुब दुई अध्यायको दस पदमा एउटा महत्वपूर्ण कुरा हेर्न लागिरहेछौँ यो व्यवस्था को बारेमा। याकुब दुई अध्यायको दस पद, अनि हामी यो भिन्नता देख्छौँ के, मान्छेको नियमहरू र परमेश्वरको नियममा फरक छ है। याकुब दुई अध्यायको दस पदमा यहाँ पढ्छौँ, किनकि जस कसैले सम्पूर्ण व्यवस्था, कस्तो व्यवस्था रे? सम्पूर्ण व्यवस्था, सम्पूर्ण व्यवस्था भनेको पुरै व्यवस्था, सयमा सय, टोटल होल पुरै भनेको। किनकि जस कसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ तर पनि एउटै कुरामा चुक्यो भने, कतिवटा कुरामा चुक्यो भने, एउटै, सिर्फ एउटै कुरामा ऊ चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको छ। ऊ त्यो सबै पालन गरेर पनि एउटै कुरामा चुक्यो भने ऊ कतिवटा कुरामा दोषी ठहरिएको छ? सबै कुरामा दोषी ठहरिएको छ। अब मसँग एउटा, अस्ति मैले भने तपाईँ योपालि मैले एउटा ल्याएको छु मेरो छोरीको, मैले लाउँदिनँ मेरो छोरीको। अब यसमा हुन त मैले देखाउनलाई चाहिँ खोजेको सिक्री चाहिँ अर्कै खालको थियो, तर भेटाउन सकेको सबभन्दा नजिकको मिल्न सक्ने यही नै भेटेँ मैले है। के थाहा भने यो सबै यो एउटा एउटा दाना चाहिँ कडी जस्तो सम्झनुहोस्, हरेक दाना चाहिँ अर्को दानासँग जोडिएको छ सिक्रीमा जस्तै है। अनि यो सिक्री अहिले चुडिएको छैन है, चुडिएको छैन, कहिले चुडिएको छैन है, एउटै ठाउँमा चुडिएको छैन। यो सिक्री चाहिँ पूर्ण छ, सिद्ध छ है। अब मैले चाहिँ एउटा ठाउँमा चुडाएँ, एउटा ठाउँमा है, यो सिक्री अहिले चुडिएको सिक्री हो कि होइन? हो, तर म एउटा ठाउँमा त चुडिएको छ, चुडेको छैन, दस ठाउँमा चुडेकै छैन, एउटा ठाउँमा मात्र चुडेछ, कहाँ चुडेछ रे? दस ठाउँमा चुडे, दस ठाउँमा चुडेपछि पो चुडिएको हुन्छ, एउटा ठाउँमा त चुडे भन्दैमा यो चुडिएको छैन र? एउटै ठाउँमा चुडिने बित्तिकै यो चाहिँ चुडे है। परमेश्वरको दस आज्ञा पनि तपाईँले दस ठाउँमा चुडाउनु पर्दैन, तपाईँले एक ठाउँमा एक पटक आज्ञा भङ्ग गर्नुभयो भने तपाईँले पुरै भङ्ग गर्नुभयो, यो पुरै सिक्री लाउन सकिँदैन यही अवस्थामा है। परमेश्वरको एउटै पनि आज्ञा हामीले पालन गरेका छैनौँ भने एकचोटि मात्र झुट बोल्यौँ भने एकचोटि मात्र हामीले लोभ गर्यौँ भने एकचोटि मात्र हामीले हृदयदेखि कसैलाई चाहिँ हत्या गर्यो भने है त्यो मान्छे चाहिँ खसेर मरोस् आज त्यसको बस पल्टोस् त्रिशुलीमा भन्नासाथ हामी पापी भइहाल्यौँ हामी दोषी भइहाल्यो हामीले हत्या गर्यौँ। परमेश्वरको वचन भित्र हृदयदेखि नै पालन गर्नुपर्छ। अर्को अर्को बुँदा एउटा बुँदा त परमेश्वर व्यवस्था पुरै पालन गर्नुपर्छ यदि हामी म पापी होइन भन्न सक्नलाई क्या सक्नुहुन्छ तपाईँ म तपाईँले छ नि म पापी होइन भन्न सक्नलाई चाहिँ एउटै ठाउँमा पनि तपाईँले त्रुटि अथवा भूल गरेको हुनु हुँदैन। दोस्रो कुरा यो आज्ञाहरू चाहिँ तपाईँले भित्री रूपले नै पालन गरेको हुनुपर्छ। मैले के भन्न खोजेको एकचोटि भजन सङ्ग्रह 14 जा एउटा सानो यात्रा है भजन सङ्ग्रह 14 भजन सङ्ग्रह 14 अध्यायको 2 र 3 पद हामीले पढ्न लागिरहेछ। भजन सङ्ग्रह 14 अध्यायको 2 पद म पढ्नेछु अब प्रश्न गरिएको छ यहाँ दुईटा प्रश्न पहिलो प्रश्न यस्तो छ बुझ्ने कोही छ कि दोस्रो प्रश्न परमेश्वरलाई खोज्ने कोही छ कि सो हेर्न परमप्रभुले स्वर्गबाट मानिसका सन्तानहरूलाई हेर्नुभयो। परमेश्वरले तपाईँलाई अहिले हेरिरहनु भएको छ उहाँलाई खोज्ने कोही छ कि बुझ्ने कोही छ कि भनेर अनि सारा संसारको मान्छेहरूलाई हेरिरहनु भएको छ अनि जवाफ 3 पद तिनीहरू सबै एकातिर लागेका छन् तिनीहरू सबै एकसाथ फोहोरी भएका छन् असल गर्ने कोही छैन अह एउटै पनि छैन। स्वर्गबाट परमेश्वरले हेर्नुहुँदाखेरि उहाँले कतिजना असल पापै नगर्ने भेटाउनु भएछ एउटै पनि भेटाउनु भएछ। अब परमेश्वरको हेराई मिलेन कि एकचोटि हेरौँ पहिलो समुएल 16 अध्याय तपाईँ भन्नुहोला मैले के गरेर हेर्नु मलाई त हेर्दाखेरि त राम्रै भेटाउनु पर्ने उहाँले। अब परमेश्वरले हेर्ने तरिका कस्तो हो त्यो चाहिँ हामीले नबुझेर त्यो सोच्न सक्छ हामीले खै अहिलेसम्म कसैले मलाई पापी भनेको थिएन आजहरू पो यस्तो नौलो कुरा सुन्नु पर्यो तपाईँलाई लाग्छ भने त्यो चाहिँ मलाई पनि लाग्थ्यो पहिला किनभने हामीले चाहिँ परमेश्वरले जस्तो हेर्थ्यौँ। परमेश्वरले कसरी हेर्नुहुन्छ पहिलो समुएल 16 अध्यायको 7 पदमा पहिलो समय 16:7 718 पन्नामा नयाँ बाइबलमा पहिलो समय 16:7 पढ्नेछु तर परमप्रभुले समुएललाई भन्नुभयो उसको अनुहार वा उसको कदको उचाइ नहेर भनेपछि ऊ हेर्दाखेरि कतिको ह्यान्डसम छ कति राम्रो छ नहेर उसको कदको उचाइ भनेको ऊ कति अल्गो छ त्यो पनि नहेर किनकि मैले उसलाई इन्कार गरेको छु किनभने परमप्रभुले मानिसले झैँ माफ गर्नुहोस् किनभने परमप्रभुले मानिसले हेरे झैँ हेर्नुहुन्न किनकि मानिसले बाहिरी रूप हेर्छ तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ। परमप्रभुले चाहिँ कहाँ हेर्नुहुन्छ रे हृदयलाई। अब मान्छेले चाहिँ बाहिरी रूप मात्र हेर्छ अनि ठिकै छ भन्छ उसले धेरै धर्म गरेछ भन्छ उसले मन्दिर पनि बनाएछ भन्छ उसले त यति चन्दा दिएछ भन्छ बाहिरी रूप हेरिरहेछ तर हामीले त हृदय हेर्न सक्दैनौँ कहाँ सक्न तर परमेश्वर जसले यो वचन दिनुभयो उहाँले भन्नुहुन्छ म त हृदय हेर्ने परमेश्वर हो कतिको राम्ररी देख्नुहुन्छ त उहाँले हाम्रो हृदयमा। हिब्रू 4 अध्यायमा पनि जानुहोस् त मसँग हिब्रू 4 अध्याय हिब्रू 4 अध्याय को 13 पद विचार को 13 मा हामी पढ्छौं अब अनि सृष्टि को कुनै वस्तु उहाँका नजरबाट छिपेको छैन तर जसलाई हामीले हिसाब बुझाउनु छ उहाँका आँखाको सामु सबै थोक नाङ्गा र खुल्ला हुन्छ परमेश्वर को नजरबाट संसारको एउटै व्यक्ति पनि लुकेको छैन अनि यहाँ लेखेको छ उहाँको आँखाको सामु सबै कुरा खुलस्त छ छर्लङ्गै देख्नुहुन्छ हो हाम्रो पापहरू उहाँले देख्नुहुन्छ अनि उहाँले यस्तो फैसला गर्नुभएको छ रोमी 3 अध्यायमा अब हेर्नुहोस् त रोमी 3:19 पदमा अहिलेसम्म हामीले के हेर्यौँ परमेश्वरले सारा संसारलाई हेर्नु हुँदो रहेछ सारा संसारको सबै व्यक्तिलाई दोस्रो कुरा परमेश्वरले चाहिँ मान्छेले हेरे जस्तो बाहिरी कुरा हेर्नुहुन्न रहेछ तेस्रो कुरा परमेश्वरले चाहिँ जब हृदय हेर्नुहुन्छ है त्यो त खुलस्त रहेछ छ्याङ्गै देख्नुहुन्छ बरु हामी देख्दैनौँ हाम्रो आफ्नै हृदय पनि हो यो परमेश्वरको वचनको ऐनामा आएन भने हामी त अँध्यारोमा ठिकै छ भनिरहेको छ तर यो उज्यालोले चाहिँ हाम्रो पाप देखाइदिएको छ परमेश्वरलाई धन्यवाद होस् रोमी 3 अध्यायको 19 पदमा म पढ्नेछु अब हामी जान्दछौँ रोमी 3:19 व्यवस्थाले परमेश्वरको आज्ञाहरूले जे पनि भन्दछ त्यसले व्यवस्थाको अधीनमा बसेकाहरूलाई भन्दछ कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको सामु दोषी ठहरियोस् परमेश्वरको सामु कतिजना दोषी ठहरियोस् भनेछ सारा संसार त्यसैले व्यवस्थाको उद्देश्य नै यही हो परमेश्वरले दशाज्ञा यो दिनुभयो ताकि हामी चाहिँ परमेश्वरको सामु दोषी पापीहरू रहेछौँ भनेर जान्न सकौँ है यो ज्ञान पाउन सकौँ मान्छेहरूलाई चाहिएको सबभन्दा पहिलो ज्ञान चाहिँ यो रहेछ म पापी छु भनेर जान्न त्यसैले 3 अध्यायको 20 पदमा लेखेको छ यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ पाप चिन्ने के हुन्छ ज्ञान हुन्छ तपाईँसँग यो ज्ञान छ पाप चिन्ने ज्ञान छ पाप म पापी हुँ भन्ने ज्ञान तपाईँसँग छ कि तपाईँ चाहिँ सोच्दै हुनुहुन्छ कि म यो व्यवस्थाको कामहरू गरेँ भने होइन म चोर्न छोडेँ भने म ढाँट्न छोडेँ भने म लोभ गर्न छोडेँ इत्यादि गरेँ भने अनि मैले गरेँ यो व्यवस्था कामहरू गरेँ भने चाहिँ एक दिन परमेश्वरले मलाई चाहिँ ए हे तिमीले तिमी चाहिँ धर्मी छ भन्नुहुनेछ भन्ने भ्रममा हुनुहुन्छ कि है यहीँ 20 पदको सुरुमै भनेछ यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी भनेको कुनै पनि व्यक्ति संसारको जोसुकै मान्छे किन्नुहोस् उहाँको दृष्टिमा परमेश्वरको नजरमा धर्मी ठहरिने छैन अब हामीले गरेको कुराको पहिलो भाग यही हो है कि व्यवस्थाले चाहिँ मुक्ति दिन सक्दैन व्यवस्था हामीलाई मुक्ति दिनलाई हामीलाई दशाज्ञा दिनुभयो होइन यो व्यवस्था त हामी पापी छौँ हामीलाई मुक्ति चाहिएको छ भनेर जानोस् भनेर दिएको व्यवस्थाले केवल हामीलाई मुक्ति होइन हामीलाई चाहिँ केवल श्राप मात्रै दिन सक्छ व्यवस्थाले चाहिँ हामीलाई दोषी मात्र ठहराउन सक्छ के जस्तो भने अब जब त्यो त्यही अफिसमा पस्नुभयो क्या तपाईँ धुम्रपान निषेध है अनि तपाईँ चाहिँ एकदम चुरुट खाने मान्छे पऱ्यो धुम्रपान निषेध हो अब के त्यो त्यो अब तपाईँ एकदम हेर्नुहोस् त्यसलाई धुम्रपान निषेध के त्यो हेर्दा हेर्दा तपाईँको चुरुट खाने बानी हराउँछ सोच्नुहोस् नत्र भन्दा त्यो सबै ठाउँमा टाँसो मान्छे सबैले हेर्ने बित्तिकै बानी त जाँदो रहेछ है उपाय त्यही हो कि चुरुट छ होइन त्यो नियमले तपाईँको त्यो चुरुट खाने इच्छालाई चाहिँ एक अलिकति पनि हटाउँदैन तपाईँलाई अलिकति पनि सहायता गर्दैन खालि यसले के गर्छ भने जब तपाईँले चुरुट खानुहुन्छ तपाईँलाई समात्छ यसले तपाईँलाई दोषी च्याप्पै समात्छ है अनि तपाईँलाई चाहिँ दोषी ठहराउँछ परमेश्वरको व्यवस्था पनि असल छ यो नगर्नु यो नगर्नु, तर त्यो व्यवस्था जति हेऱ्यो नि त्यसले तपाईँलाई असल बनाउन सक्दैन। खालि तपाईँलाई चाहिँ खालि औँला मात्र ठर्ना छ, यो गर्यो कि तिमी चाहिँ दोषी, अनि हामी त गरिरहन्छ फेरि फेल खाइरहन्छ, सारा संसारले देखाइरहेछ है, तपाईँको जीवनमा आफैलाई हेर्नुहोस् है। त्यसैले व्यवस्थाले चाहिँ केले केवल दोषी ठहराउन सक्छ, श्राप दिन सक्छ। कोही पनि व्यवस्था पालन गर्ने एकजना पनि छैन, तर अब एउटा तर आउँछ, त्यो के भने एकजना व्यक्ति मात्र हुनुहुन्थ्यो जसले चाहिँ व्यवस्था पालन गर्नुभयो, त्यो चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ। गलाती चार अध्यायमा जाउँ, गलाती चार अध्याय अब यो चाहिँ नयाँ कुरा, यो त अचम्मको कुरा कि मानव वंशमा एकजना पनि पापरहित व्यक्ति नभएको अवस्थामा एकजना व्यक्ति त्यहाँ हुनुहुन्छ, येशु ख्रिस्ट, जसले चाहिँ व्यवस्था पुरा पुरा पालन गर्नुभयो, एउटै भङ्ग गर्नु भएन, एउटै पाप गर्नु भएन। गलाती चारको चार पद अब यहाँ पढ्छौँ, गलाती चारको चारमा यहाँ लेखिएको छ, तर जब समय पुरा भयो, यो चाहिँ कहिलेको कुरा गरेको हो भने चाहिँ मूसा भन्दा पछाडि, मूसा त कति सय वर्ष अगाडिको मान्छे रे, कसैले भन्नुहोस् त, अथवा कति समय अगाडिको मान्छे हो मूसा चाहिँ आजभन्दा 3500 वर्ष अगाडि मान्छे, 3500 वर्ष अगाडि। तर मूसा मरेर गयो, अनि मूसा पछि है 100 वर्ष 200 वर्ष बित्दै बित्दै गयो, 1000 वर्ष पनि बित्यो, अनि 1100 वर्ष 1200 वर्ष 1300 1400 अनि 1500 वर्ष बितेपछि है, मूसाको पछि 1500 वर्ष बितेपछि येशु ख्रिस्ट जन्मिनु भयो, भनेपछि आजभन्दा चाहिँ 2000 वर्ष अगाडि। हिसाब गर्नुहोस् त, 3500 2000 घटाउनु, के अरे 1500 घटाउनुहोस् 2000 आउँछ, होइन आजभन्दा लगभग 2000 वर्ष अगाडि होइन चाहिँ येशु प्रभु जन्मनु भएको। अनि त्यसैले यहाँ भनेछ जब समय पुरा भयो, अर्थात् यसको मतलब परमेश्वरको तालिका अनुसार ठिक समयमा, परमेश्वर कहिले पनि ढिलो गर्नुहुन्न, कहिले चाँडो पनि गर्नुहुन्न, हामीलाई चाहिँ अहिले नै भइदियो हुन्थ्यो होइन, हामीले खोजिरहेको चिज जस्तो लाग्थ्यो होइन, लाग्छ होइन, तर परमेश्वरको एउटा तालिका छ भन्ने बुझ्नुपर्छ। परमेश्वर आफ्नै तालिका मुताबिक गइरहनु भएको छ, तपाईँको तालिका मुताबिक होइन, अनि त्यसैले परमेश्वर कहिले ढिलो गरे जस्तो लाग्यो भने के सम्झनुहोस् भने होइन, परमेश्वर समय पुरा भएपछि गर्नुहुन्छ। अनि येशु ख्रिस्ट जन्मिने समय चाहिँ पुरा भएछ, उहाँ जन्मि उहाँ आउने समय निकै समय पर्खनु भएछ, आदम पछि झन्डै 4500 वर्ष नै पर्खनु भयो होइन, आदमलाई सृष्टि गरेको 4500 पछि भन्दा निकै पर्खनु भयो, त्योभन्दा अगाडि के गर्नु पर्यो, ऐना देखाएर बस्नु पर्यो मान्छेलाई, तिमीहरू पापी छ, उहाँले चाहिँ व्यवस्था दिनुभयो, इजरायल पुरा फेल खायो है। अनि परमेश्वरले चाहिँ अब जब समय पुरा भयो त्यो शब्द हेरौँ, त्यसपछि के लेखेको छ हेरौँ, तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो, देख्नुभयो यहाँ तब भनेको आजभन्दा 2000 वर्ष अगाडि, परमेश्वरले कसलाई, आफ्ना पुत्रलाई पठाउनु भयो, येशु ख्रिस्ट चाहिँ को हुनुहुन्छ, परमेश्वरको पुत्र हुनुहुन्छ। अब यो शब्द चाखलाग्दो छ, जुन चाहिँ पठाउनु भयो भने छ नि, यो ग्रिक भाषामा लेखिएको नयाँ नियम याद गर्नुहोस्, अनि यो पठाउनु भयो भन्ने शब्दमा चाहिँ दुईवटा शब्द छ, एउटा चाहिँ बाहिर है, अनि अर्को चाहिँ पठाउनु, बाहिर पठाउनु, जस्तो कि यहाँ झ्याल खुल्ला छ होइन, अनि मैले होइन कुनै चिज चाहिँ त्यहाँ गएर झ्यालबाट यसरी फ्याँकेँ भने चाहिँ त्यसलाई के भन्न सकिन्छ भने मैले झ्यालबाट बाहिर पठाएँ, खालि मैले पठाएँ भन्दैन त्यसलाई, मैले यो कलमलाई पठाएँ भन्दैन, मैले चाहिँ यहाँ भित्रबाट बाहिर पठाएँ भन्छ, अनि त्यो शब्द हो यहाँ है। त्यसबाट के बुझिन्छ भने येशु ख्रिस्ट जन्मिनुभन्दा अगाडिदेखि नै हुनुहुन्थ्यो, उहाँ स्वर्गमा हुनुहुन्थ्यो, अनि त्यहाँबाट उहाँलाई चाहिँ बाहिर पठाउनु भएको, त्यहाँ बाटो पठाइनु भएको, बुझ्नुहुन्छ, 2000 वर्ष अगाडि यो संसारमा जन्मिनु भएको हो, तर यहाँ जन्मिनुभन्दा अगाडिदेखि नै उहाँ हुनुहुन्थ्यो, येशु ख्रिस्टको पूर्व अस्तित्व भनिन्छ यसलाई, अर्थात् उहाँ पहिलेदेखि नै हुनुहुन्थ्यो। येशु ख्रीष्ट 2000 वर्ष अगाडि जन्मिनु भए तापनि उहाँ चाहिँ सधैँदेखि हुनुहुन्थ्यो, अनन्तदेखि हुनुहुन्थ्यो। तर यो यस्तो होइन नि, फेरि कतिले भन्छन् यसरी, पहिलाको जुनीमा चाहिँ है फलाना यस्तो रे फलाना उस्तो रे, पहिलाको जुनी रे, अब येशु ख्रीष्ट चाहिँ अनि पहिलाको जुनी अनि यो जुनी, त्यस्तो चाहिँ होइन नि। फेरि बाइबलमा कुनै पनि त्यस्तो जुनीको कुरा छैन। मान्छे एकचोटि जन्मिन्छ अनि उसको मृत्यु हुन्छ अनि त्यसपछि फेरि शरीरमा जन्मिँदैन, उसको चाहिँ न्याय हुनेछ, परमेश्वरले उसको न्याय गर्नुहुन्छ, उसले मुक्ति पाएन भने। त्यसैले येशु ख्रीष्ट यो संसारमा जब शरीर जब जन्मिनु भयो उहाँ चाहिँ पठाइनु भएको, उहाँ स्वर्गमा पितासँग हुनुहुन्थ्यो, सधैँदेखि हुनुहुन्थ्यो, उहाँ स्वयं परमेश्वर नै हुनुहुन्छ, पिता पुत्र एउटै परमेश्वर हुन्छ है। त्यसैले परमेश्वर एउटै परमेश्वर भइकन पनि उहाँ त्यहाँ एकभन्दा बढी व्यक्तिहरू छन्, अनि बाइबलमा हामीलाई स्पष्ट पनि बताएछ तीनभन्दा बढी छैन, तीन मात्रै, पिता अनि पुत्र अनि पवित्र आत्मा, त्रि एक परमेश्वर। अनि पिताले चाहिँ हामी पापीहरूलाई यस्तो प्रेम गर्नुभयो, हामीलाई बचाउनलाई, हामीलाई पापबाट छुटाउनलाई चाहिँ आफ्नो पुत्रलाई यो संसारमा पठाउनु भयो। त्यो शब्द पनि हामीले हेऱ्यौँ अब है, पठाउनु भयो। अनि त्यसैले यो पठाउनु भयो भन्ने शब्दले चाहिँ त्यो बुझिन्छ भने, अनि अर्को शब्द यहाँ छ, यसरी बयान गरिएको छ, तर जब समय पुरा भयो तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो, जो यहाँ लेखेको छ स्त्रीद्वारा जन्मिनु भयो, जो स्त्रीद्वारा जन्मिनु भयो। अब एक त उहाँ कन्याबाट जन्मिनु भएको कुरासँग यो मेल खान्छ, उहाँ कन्याबाट जन्मिनु भयो है, त्यो विभिन्न ठाउँमा छ, तर यस ठाउँमा चाहिँ खास त्यो नै मा जोड दिन खोजिएको होइन, यद्यपि त्यो एकदम महत्वपूर्ण कुरा हो उहाँ कन्याबाट जन्मिनु भयो, तर यहाँ के देखाउन खोजेको भने उहाँ साँच्चै नै मान्छे बन्नुभयो भन्ने कुरा यहाँ सिकाएको है। स्त्रीबाट जन्मिनु भयो भन्न खोजेको, येशु ख्रीष्ट जो परमेश्वरको पुत्र स्वर्गमा हुनुहुन्थ्यो उहाँ साँच्चै नै मान्छे बन्नुभयो, स्त्रीबाट जन्मिनु भयो, अर्थात् उहाँ चाहिँ देह धारण हुनुभयो। त्यो शब्द बुझ्नुहुन्छ, देह भनेको शरीर, धारण भनेको पहिर्नु अथवा लगाउनु है। येशु ख्रीष्ट परमेश्वरले चाहिँ शरीर ओढेर आउनुभयो संसारमा, भने जस्तै शरीर पहिरनु भयो, अर्थात् तपाईँ र म जस्तै मान्छे बनेर यो संसारमा आउनुभयो, उहाँ मनुष्य बन्नुभयो भन्नेको कुरा। अनि यहाँ त्यसपछि अर्को बयान छ, पढ्दै जाउँ, जो श्रीद्वारा जन्मिनु भयो भनेपछि के भनेछ, व्यवस्थाको अधीनतामा जन्मिनु भयो। ए अब यहाँ चाहिँ व्यवस्थाको कुरा छ, अनि यहाँ के भनेछ भने येशु ख्रीष्ट परमेश्वरको पुत्र व्यवस्थाको अधीनतामा जन्मिनु भयो, यसको मतलब उहाँ पनि एउटा यहुदी भएर जन्मिनु भयो, उहाँ पनि यो दिएको व्यवस्था पालन गर्न उहाँ बाध्य हुनुहुन्थ्यो। अनि यहाँ पढ्दै गएपछि हामी के पाउँछौँ, उहाँ चाहिँ जो व्यवस्था, अनि एउटा एक ठाउँमा हेरौँ है तपाईँलाई, मत्ती पाँच अध्यायमा जानुहोस् त, मत्ती पाँच अध्याय दुईटा पद चाहिँ हेर्नेछौँ। येशु ख्रीष्टलाई यहुदीहरूले बुझ्न सकेनन् धेरै जसोले, अनि संसारले पनि बुझ्न सकिरहेको छैन अहिले, अनि त्यो चाहिँ आत्मिक अन्धोपनाको कारण हो, जबसम्म मान्छे प्रभुमा फर्कँदैन तबसम्म ऊ सक्दैन बुझ्न। मत्ती अब पाँच अध्यायको सत्र पदमा हेर्नुहोस् त, प्रभु येशूले के भन्नुभयो, मत्ती पाँचको सत्रमा यहाँ लेखेको छ, प्रभुले भन्नुभयो, म चाहिँ व्यवस्था अथवा भविष्यवक्ताहरूलाई रद्द गर्न आएको हुँ भन्ने नसम्झ। उहाँले भन्नुहुन्छ म त्यो दश आज्ञालाई चाहिँ हटाउन आएको होइन, यो परमेश्वरको दश आज्ञालाई चाहिँ म अब मिल्काउन आएको होइन, नसम्झ यो, उहाँले भन्नुहुन्छ म रद्द गर्न होइन तर पूरा गर्न आएको हुँ। प्रभु येशूले भन्नु म यो सब पूरा गर्न सक्छु। अर्को ठाउँ नि पल्टाउँ, यूहन्ना सात अध्यायमा, यूहन्ना सात अध्याय व्यवस्था पूरा गर्ने एकजना मात्र हुन्छ, पापै नगर्ने एकजना मात्र हुनुहुन्छ, येशू ख्रीष्ट। उहाँले भन्नुभयो म व्यवस्था हटाउन आएको होइन, व्यवस्था त पुरा गर्न आएको। यूहन्ना 7 अध्याय मा चाहिँ 18 पदमा भन्नुहुन्छ यसरी, यूहन्ना 7 अध्याय 18 पद, किनभने प्रभुलाई विश्वास गरिराखेनन्, उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, उनीहरू विश्वास गरिराखेनन् धेरै जसोले, अनि उहाँले चाहिँ उनीहरूलाई यसरी बताउनु भयो 18 पदमा, जसले आफ्नै पट्टीबाट बोल्छ त्यसले आफ्नै महिमा खोज्छ, तर जसले आफूलाई पठाउनु हुनेको महिमा खोज्छन् उनी नै सत्य हुन् र उनमा कुनै अधर्म छैन। येशूले आफ्नो विषयमा बताउने हुन्छ, म चाहिँ मलाई पठाउनु हुने को महिमा खोज्दछु, अनि उहाँले यो पनि भन्नुभयो ममा कुनै अधर्म छैन, उहाँले स्पष्ट भन्नुभयो। अब हेर्नु न 19 पदमा अब उनीहरूलाई चुनौती दिनुहुन्छ, के मूसाले तिमीहरूलाई व्यवस्था दिएनन् र है, अनि तिमीहरूमध्ये एउटाले पनि व्यवस्था पालन गर्दैन, तिमीहरू किन मलाई मार्न खोज्छौ? प्रभु येशूले चाहिँ आफू चाहिँ व्यवस्था पूरा गर्ने व्यक्ति भएको र व्यवस्था पूरा गर्ने अरू कुनै पनि व्यक्ति नभएको कुरा यहाँ प्रश्न बताउनु भएको छ। अनि अरू ठाउँमा पनि छ, हामीले हेरेका थियौँ उहाँले कुनै पाप गर्नु भएन, उहाँको नजिक जिउने व्यक्तिहरूले यो बताए, एकचोटि हेर्न राम्रो हुन्छ, पहिलो पत्रुस 2 अध्याय तपाईँको आने बानी तपाईँको कमी कमजोरीहरू सबभन्दा राम्रोसँग कसलाई थाहा हुन्छ? अवश्य नै तपाईँको घरमा बस्ने तपाईँको परिवारको सदस्यहरूलाई थाहा हुन्छ होइन, तपाईँले बेला बखत भेट्ने तपाईँको स्कुलको साथीहरूलाई अथवा सर मिसलाई थाहा हुँदैन है, जति तपाईँको आफ्नै दाजुभाइ दिदीबहिनी बुवा आमालाई थाहा हुन्छ है, छोराछोरीलाई थाहा हुन्छ। अब येशू ख्रीष्ट ले चाहिँ पहिलो पत्रुसको 2 अध्यायमा प्रभु येशू सँगसँगै 3.5 वर्षसम्म हिँड्ने एकजना पत्रुसले लेखेको हुन् यो खण्ड छ, अनि 3.5 वर्षसम्म हरेक दिन सँगै समय कोहीसँग बिताउनु भयो भने त्यो व्यक्तिको सबै तपाईँलाई कुराहरू मोटामोटी थाहा हुन्छ है। अनि तर पत्रुसले 3.5 वर्षको अन्तमा उसले के भन्छन् भने पहिलो पत्र 2:22 ख्रीष्टले 22 पदमा माफ गर्नुहोस्, उहाँले कुनै पाप गर्नु भएन न त कुनै छलकपट नै उहाँको मुखमा पाइयो। यो त अचम्मको अभिव्यक्ति हो है, न बिहान न दिउँसो न बेलुका है, न हिँड्दा बाटोमा न राति सुत्ने बेलामा न खाने बेलामा न पानी पर्दा न भोक लाग्दा न अरूले गाली गर्दा है, हेर्नु 23 पदमा उहाँले गाली खाएर सट्टामा गाली दिनु भएन, न दुःख भोग्दा, यहाँ उहाँले लेखेको छ उहाँले दुःख भोग्नुहुँदा धम्काउनु भएन, कुनै पनि परिस्थितिमा येशूले पाप गर्नु भएन भन्ने कुरा छ। त्यसैले येशू मात्रै पाप रहित एकजना व्यवस्था पूरा गर्ने व्यक्ति हुनुहुन्छ। अब गलाती 4 फर्केर जाउँ, गलाती 4 उहाँले त पाप गर्नु भएन, अनि अब के गर्ने त, अब तर हामी त गर्नु है, अब उहाँले नगरेर अब के भयो, उहाँले उहाँको लागि राम्रो भयो है, हाम्रो लागि त के राम्रो भयो भनेर यदि तपाईँले अब बुझ्नु भएको छैन भने होइन, तपाईँकै लागि येशू ख्रीष्ट यो संसारमा आएर सबै व्यवस्था पूरा गर्नुभयो, अनि उहाँले चाहिँ मुख्य व्यवस्थाले भनेको एउटा के काम गरिदिनु भयो भने, व्यवस्थाले भनेको थियो कि पापी मर्नै पर्छ, दोषी ले चाहिँ मृत्युदण्ड भोग्नै पर्छ। पापको ज्याला के हो? मृत्यु हो भनेर बाइबलले भन्छ, व्यवस्थाले माग गर्छ। अनि येशू ख्रीष्टले चाहिँ त्यो मृत्युबाट बचाउनलाई उहाँ चाहिँ आफैलाई अर्पण गर्नुभयो। गलाती 4:5 अब पढ्छ, हामी धर्मपुत्र हुन पाऊ भनेर यस व्यवस्थाको अधीनतामा भएकाहरूलाई दाम तिरी छुटकारा दिनलाई जन्मिनु भयो। येशू ख्रीष्ट किन जन्मिनु भयो? उहाँ चाहिँ हामी पापीहरू जो चाहिँ व्यवस्थाको अधीनतामा भएकाहरू, यसको मतलब के भने त्यो व्यवस्थाले चाहिँ हामीलाई दोषी ठहराएको थियो, तिमी मर्नै पर्छ, तिमी नरक जानै पर्छ, व्यवस्थाले त्यही भनिरहेको थियो मलाई। तर येशू ख्रीष्ट चाहिँ मेरो सट्टामा उहाँले दाम तिरिदिनु भयो अनि मलाई अब छुटकारा दिनुभएको छ त्यो व्यवस्थाको पकडबाट। सिङ्गापुर देशको नाम त सुन्नुभयो होला तपाईँले, अनि सिङ्गापुर देशमा चाहिँ नियम एकदम कडा छ भन्ने सुनेको छु मैले। जुन ठाउँमा सुरुट नखानु भनेको छ अहिलेको उदाहरण, त्यहाँ खायो भने त्यो चाहिँ थुप्रै पैसा तिर्नुपर्ने हुन्छ, अनि तपाईँलाई पत्यार पनि नलाग्ला तर यो त धेरै धेरै पैसा आउँछ, हजारौँ लाखौँमा पुग्छ एउटा सानो फोहोर गरेको। त्यसरी सिङ्गापुर एकदम सफा छ, जसलाई पनि सोध्नुहोस् है, किनभने फोहोर जहाँ फाल्नुपर्ने त्यहाँ फाल्नुपर्ने ठाउँमा नफालिकन बाहिर फाल्यो भने चाहिँ त्यहाँ चाहिँ $500 जरिवाना, जिब्रो त टोक्नै पर्यो नि। अनि धुम्रपान निषेध भनेको ठाउँमा धुम्रपान गर्यो भने अब अर्को $500 जरिवाना है, नियम त कडा छ। मानव तपाईँ चाहिँ त्यस्तै समस्यामा पर्नु भयो, तपाईँले तिर्न सक्नु भएन, तपाईँ अब त्यो सिङ्गापुरको व्यवस्थाको अधीनतामा र त्यसको श्राप र दण्डमा पर्ने अब पर्ने भयो। तर तपाईँलाई चाहिँ अर्को एकजनाले तपाईँको यो दुःख देखेर चाहिँ तिरिदियो भने, त्यो $500 तिरिदियो भने तपाईँ अब मुक्त भयो भएन त? अनि तपाईँ सायद त्यो दिनदेखि चाहिँ अब चाहिँ म चाहिँ कान्छमाले पनि भन्नुहुन्छ होला होइन। अनि त्यस्तै गरी हामीले तिर्नै नसक्ने दाम येशूले तिरिदिनु भयो, किन हामीले यदि तिर्ने हो भने त हामी नरक जानु पर्छ, तर येशू हामीलाई यस्तो प्रेम गर्नुभयो, हाम्रो सट्टामा क्रुसमा उहाँ मर्नुभयो, प्रियहरू उहाँले दाम तिर्नुभयो। अनि त्यसैले आज हामी अब एकछिनमा हामी कचौरोबाट अनि त्यो रोटीबाट लिन लागेका छौँ। त्यो रोटी उहाँले भन्नु, यो मेरो शरीर हो जो तिमीहरूको निम्ति तोडिएको छ। उहाँको शरीर क्रुसमा बलि हुनु पर्यो, उहाँ क्रुसमा मर्नुभएको चाहिँ बलिदानको रूपमा, अनि उहाँको रगत बगाइयो। त्यसैले उहाँले भन्नु, यो कचौरा नयाँ बाचामा भएको मेरो प्रतिज्ञा हो, अनि मेरो नयाँ बाचा, त्यो नयाँ करारको एउटा नयाँ बाचा, यो मेरो रगत हो भन्नु। अनि त्यसैले हामीले कचौरामा चाहिँ अङ्गुरको रस पिउँछ होइन, त्यसले हामीलाई चाहिँ 2000 वर्ष अगाडि उहाँले बहाएको रगतको सम्झना गर्छ। अनि तपाईँहरू कोही कोही नयाँ हुनुहुन्छ है, क्रिस्चियनहरूलाई धेरै झुटो आरोपहरू आउँछ, त्यसमा अचम्म नमान्नु होला। अनि एउटा यस्तो आरोप पनि लाउँछन् कि क्रिस्चियनहरू चाहिँ है क्रिस्चियन भएपछि उसलाई चाहिँ गाईको रगतमा नुहाइदिन्छ अरे, अनि गाईको रगत पनि पिउन लाउँछ अरे। अब कतिजनालाई भयो त्यो आदर टाउनुहोस् त, यो झुटो आरोप हो है। तर अब यो आत्मिक लडाइँ हो, बाइबलको विरोधमा चाहिँ को छ भने हामीले नदेख्ने एउटा शत्रु छ, शैतान छ, उसका दूतहरू छन्, दुष्ट आत्माहरू छन्, अनि हाम्रो नानीहरूलाई तिनीहरूले छोप्ने गर्छ। अनि तपाईँहरू पनि त्यस्तै हुनुहुन्थ्यो कतिजना जसले चाहिँ प्रभु येशूमा उहाँको बहाएको रगतमा विश्वास गरेर छुटकारा पाउनु भयो है। अनि त्यसैले जुन हामी कचौराबाट लिँदैछौँ यो चाहिँ सम्झनामा हो, यो बलिदान होइन है, बलिदान त 2000 वर्ष अगाडि पुरा भइसक्यो, त्यो खालि बलिदानको सम्झना गर्दैछ। अनि प्रभु येशूले भन्नुभयो, मेरो सम्झनामा यो गर्ने गर। अनि त्यसैले जो जसले साँच्चै प्रभुलाई विश्वास गरेर मुक्ति पाएका छन् उनीहरूले चाहिँ यो रोटी र दाखरसबाट लिनेछन्। अनि तपाईँहरू जो जसले चाहिँ विश्वास गर्नुभएको छैन होइन, तपाईँले हेर्न सक्नुहुन्छ, यसो अवलोकन गर्नुहोस् है, यी मानिसहरू के गर्दैछन्, तपाईँ विचार गर्नुहोस् यिनीहरूले के कुरा भन्दैछन्, यो रोटी खाएर, यो कचरोबाट अङ्गुरको रस पिएर। तपाईँले सिक्नुहोस्, बुझ्नुहोस् कि हामीहरूले चाहिँ त्यो किन गर्दैछ भने हामी हाम्रो मुक्तिदाता प्रभु येशु ख्रीष्टको सम्झना गर्दैछौँ, जसले हामीलाई यत्रो प्रेम गर्नुभयो नि तपाईँलाई पनि, कि तपाईँलाई पापको दण्ड मृत्युबाट बचाउनलाई उहाँले आफ्नै जीवन अर्पण गर्नुभयो, उहाँको आफ्नै रगत बहाउनु भयो। किनभने बाइबलमा व्यवस्थाले माग गरेको थियो कि रगत नबगाइकन के हुँदै हुँदैन, पाप क्षमा हुँदैन रगत नबगाइकन। येशु ख्रीष्ट पाप रहित एकजना मात्र व्यक्ति जो व्यवस्थाको अधीनमा आउनुभयो, हाम्रो सट्टामा मर्नुभयो। गलाती 3:13 पदमा हेर्नुहोस् त यो कुरा यहाँ यसरी बताइएको छ, गलाती 3:13 हाम्रा निम्ति श्राप भनेर, येशु ख्रीष्ट हाम्रा निम्ति के बन्नुभयो, श्राप बन्नुभयो हाम्रा निम्ति, श्राप बनेर। यसको मतलब व्यवस्थाको दण्ड भोगेर भनेको, हाम्रा निम्ति श्राप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ। अब प्रश्न उठ्छ, कसरी प्रभु येशूले हामीलाई व्यवस्थाबाट फुत्काउनुहुन्छ है? व्यवस्थाले त हामीलाई दोषी ठहराएको थियो, हामीले दण्ड भोग्नै पर्थ्यो, कसरी उहाँले छुटाउनुहुन्छ? दुईटा छ यसको जवाब, दुईटा पक्ष। पहिलो चाहिँ कसरी भने, त्यो व्यवस्था पुरा गरेर, पुरै एक चाहिँ थियो, पुरै उहाँले पुरा गर्नुभयो। नम्बर 2, अनि त्यो व्यवस्थाले भने अनुसार हाम्रो पापको दण्ड जुन मृत्यु थियो त्यो उहाँले सही थिएन, यसरी उहाँले चाहिँ उहाँ आफै चाहिँ पापरहित रहेर अनि उल्टो हाम्रो सबै ऋण चाहिँ उहाँको मृत्युद्वारा तिरेर, उहाँ मरेर नै हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ। किनकि लेखिएको छ, हरेक जो रुखमा झुन्डिन्छ त्यो श्रापित हो। यो भनेको के हो, हरेक जो रुखमा, त्यो क्रुसलाई यहाँ रुख भनेछ, उहाँ क्रुसमा जो झुन्डिनु भयो उहाँ श्रापित हुनुभयो। त्यसैले त्यो क्रुस चाहिँ एकदम श्रापित ठाउँ थियो, त्यहाँ चाहिँ हाम्रो पाप उहाँले बोक्नु पर्यो, त्यहाँ नै परमेश्वर पिताले आफ्नो पुत्रलाई पुरा दण्ड दिनुभयो प्रियहरू। अनि त्यसैले हामीलाई चाहिँ छुटकारा छ। अनि त्यसैले हामीले धेरै गीत केको गाउँछौँ, क्रुसको गाउँछौँ है, अनि हामीलाई एकदम आनन्द हुन्छ, यसले नै हो मलाई छुटकारा दिएको, यही क्रुसमा मेरो प्रभुको रगत बगाएको हो, उहाँलाई अति कष्ट भयो। अनि हामी चाहिँ दुखित हुन्छौँ, हाम्रो पापले गर्दा उहाँलाई त्यत्रो कष्ट भयो, अनि हामी पश्चातापी हुन्छौँ, ओहो हामीलाई पाप घृणा लाग्छ, लाग्दैन तपाईँलाई? यदि तपाईँ होइन क्रुसको गीत गाउन सक्नुहुन्छ भने अझ पनि पाप मन पराउनुहुन्छ भने त केही न केही समस्या छ हो, तपाईँ कसरी सक्नुहुन्छ त्यो? येशु ख्रीष्टको प्रेमलाई हामी आज सम्झनेछौँ।